الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. يرفع الله الذين آمنوا منكم والذين أوتوا العلم درجات. وقال تعالى: رب زدني علما. وقال النبي صلى الله تعالى عليه وسلم: منهما لا يشبعان، منهوم في الدنيا لا يشبع منها، ومنهوم في العلم لا يشبع منه. أو كما قال عليه الصلاة والسلام. عزيز طلبة، الله تبارك وتعالى نے ہم سب پر بڑا فضل و کرم فرمایا کہ ہمیں اپنے دین کے علم کے ساتھ تعلق اور نسبت عطا فرمائی. یہ وہ سعادت اور نعمت ہے کہ دنیا کی اور کوئی نعمت اس کا مقابلہ نہیں کر سکتی. حضرت ابو موسیٰ اشعری رضی اللہ تعالیٰ عنہ کی روایت ہے، حضرت مولانا مفتی محمد شفیع صاحب رحمۃ اللہ علیہ نے معارف القرآن میں اس کو نقل کیا ہے کہ قیامت کے روز اللہ تبارک و تعالی علماء کو ایک الگ مقام پر جمع فرما کر ارشاد فرمائیں گے کہ مجھے معلوم تھا کہ تم اس امانت کا حق ادا کرو گے، اس لیے اپنی کتاب کے علم سے تمہیں میں نے نوازا، اور اگر تم کو عذاب دینا منظور ہوتا تو یہ چیز عطا نہ فرماتا. حقیقت تو یہ ہے کہ اللہ تبارک و تعالیٰ کا بہت بڑا احسان کہ اس نے ہمیں اس سلسلے سے جوڑا. تمام طلبا کو خصوصیت کے ساتھ میں یہ عرض کروں گا کہ بار بار اللہ تبارک و تعالیٰ کی اس نعمت کو سوچیں، اس کے اس انعام اس فضل و کرم کا بار بار تصور کریں، اور اللہ تبارک و تعالیٰ کے اس احسان کی اور اس نعمت کی قدر و قیمت پہچاننے کی کوشش کریں. اس وقت ہمارے دور کا جو سب سے بڑا المیہ ہے وہ یہ ہے کہ ہم سب جو اس سلسلے سے جڑے ہوئے ہمیں اپنی قدر و قیمت معلوم ہے. اللہ تعالیٰ نے ہمیں جو نعمت عطا فرمائی ہے اس نعمت کی اہمیت اور اس کی فضیلت کا ہمیں اندازہ ہے. اس لیے ہم اس میں لگے رہنے کے باوجود اس کے ساتھ جیسا شغف، اس میں جیسی مشغولی، اس کے لیے جیسی قربانی، اس کے لیے جیسی مشقت اور محنت ہونی چاہیے وہ کر پاتے نہیں ہیں. اس لیے کہ ہمیں اس کی قدر و قیمت کا اندازہ ہے. یہ اللہ تبارک و تعالیٰ کی وہ عظیم نعمت ہے کہ دنیا کی کوئی اور نعمت اس کا مقابلہ نہیں کر سکتی. اللہ تبارک و تعالیٰ نے جس کو اپنی کتاب کا علم عطا فرمایا ہو، قرآن کا، اور اس نعمت سے نوازا ہو، پھر وہ کسی اور صاحب نعمت کو جس کو دنیا کی کوئی اور نعمت عطا کی گئی ہے اس کے متعلق یہ سمجھیں کہ اس کو جو نعمت ملی ہے وہ اس نعمت سے جو مجھے قرآن پاک کی شکل میں دی گئی ہے بڑھ کر کے ہے، تو اس نے اللہ تبارک و تعالیٰ کی اس نعمت کی ناقدری. حقیقت تو یہ ہے کہ ہمیں اپنے اس نعمت کی قدر و قیمت کا اندازہ نہیں. ہمارے اسلاف وہ تھے جن کی نگاہوں میں ہر وقت اس کی عظمت، اس کی قدر و قیمت رہتی تھی. اس لیے اس کو حاصل کرنے کے لیے بھی وہ اپنے ساری صلاحیتوں کو لگائے ہوئے تھے، ہر طرف کی مشقت محنت برداشت کرتے تھے، ہر قسم کی قربانی اس کے لیے پیش کرتے تھے. اللہ تعالیٰ نے بڑا اونچا مقام عطا فرمایا علم کے ذریعے سے. امام بخاری رحمۃ اللہ علیہ نے کتاب الایمان کے بعد یہاں کتاب العلم کا عنوان قائم کیا. یہی تو آیتیں گویا انہوں نے کتاب العلم کے ماتحت پیش کی ہیں، کیونکہ پہلی آیت میں ایمان کے بعد علم کا تذکرہ ہے. اسی مناسبت سے انہوں نے اس کا انتخاب فرمایا. گویا ایمان کے بعد سب سے بڑی نعمت اگر کوئی ہے تو وہ علم کی ہے جو اللہ تعالیٰ کی طرف سے کسی کو دی جاتی ہے. اور پھر یہ نعمت ایسی نہیں ہے کہ آدمی وہ تھوڑی سی اس پر کفالت کرے اور جو ہے قلیل پر اکتفا کرے، بلکہ اللہ تعالیٰ نے حکم دیا کہ حضور صلی اللہ علیہ وسلم کو وقر رب زدنی علما، اے نبی آپ ہر وقت اللہ تبارک و تعالیٰ سے اس دعا کا اہتمام کیجیے کہ اللہ مجھے علم میں زیادتی اور ترقی عطا فرما. گویا علم کے مقامات اور مراتب وہ ہیں جن کی کوئی انتہا نہیں ہے، ہر وقت آدمی اس میں ترقی کرتا ہے. بہرحال یہ علم جو ہے جس کو ہم اور آپ حاصل کر رہے ہیں اور اس سلسلے سے جڑے ہوئے ہیں، تو عزیز طلبا سے خاص طور پر میں عرض کروں گا کہ بھائی اس علم کو حاصل کرنے کے لیے جو طریقے ہمیں اپنانے چاہیے، جن آداب کی ہمیں رعایت کرنی چاہیے اور جن حقوق و حدود کا لحاظ کرنا چاہیے حصول علم کے لیے، اس کا ہمیں بڑا اہتمام ہونا چاہیے. یہ ایسی چیز نہیں ہے کہ یوں ہی جو ہے بغیر محنت کے اور بغیر توجہ کے آ جائے، بلکہ یہ وہ چیز ہے کہ اس کو حاصل کرنے کے لیے ہمارے اسلاف نے بڑی قربانیاں پیش کی. حضرات صحابہ رضوان اللہ تعالیٰ علیہ مجمعین کے زمانے سے لے کر ماضی قریب تک ہر زمانے میں علماء اس کے لیے بڑے مجاہدے، محنتیں، مشقتیں برداشت کرتے رہے. حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ کا حال معلوم ہے، کیسا مجاہدہ. وہ خود فرماتے ہیں کہ میں نبی کریم صلی اللہ علیہ وسلم کے حجرہ شریفہ اور ممبر شریف کے بیچ میں بے ہوش ہو کے گر جاتا تھا. لوگ یوں سمجھ کر کے جنون ہے، وہ جو مرگی کا دورہ پڑتا ہے، مرگی بھی جنون کی ایک قسم قرار دی گئی ہے، طبیبہ نے اس کو उसी जहर में जिक्र किया है। तो मैं जब बेहोश हो जाता था, लोग समझते थे इस पर मिर्गी का है, जुनून का दौरा पड़ा है। उस जमाने में जिस पर जुनून ये मिर्गी का दौरा पड़ता था, उसको उस बेहोशी से होश में लाने के लिए तरीका ये इख्तियार किया जाता था कि गर्दन में मखसूस किस्म की रग है जिसको वो लोग दबाते थे, और वो भी बैठकर नहीं बल्कि खड़े खड़े अपने पांव ही का अंगूठा रख कर उसको दबाते थे। उसके दबने की वजह से वो आदमी होश में आ जाता था। जैसे हमारे यहाँ भी मिर्गी का दौरा पड़ता है तो उसको होश में लाने के लिए मुख्तलिफ तदबीरें इस्तेमाल की जाती, कुछ सुंघाया जाता है, कोई और तदबीर की जाती है। इस तरह उस जमाने में ये तरीका इख्तियार किया जाता था। हज़रत अबू हुरैरा रज़ी अल्लाह तआला अन्हु फरमाते हैं कि मैं जब इस तरह बेहोश हो जाता था तो लोग आने जाने वाले ये समझते थे कि ये जुनून का दौरा है और मिर्गी का ये दौरा है, इसलिए होश में लाने के लिए उस जमाने के दस्तूर के मुताबिक मेरी गर्दन पर अपना पांव रख कर उस मखसूस रग को आने जाने वाले दबा दिया करते थे कि मैं होश में आ जाऊं, और वो यूँ समझते थे कि जुनून का दौरा है। हज़रत अबू हुरैरा फरमाते हैं कि जुनून मनून कुछ नहीं, भूख की वजह से ये कैफियत होती थी। बहरहाल 24 घंटे अपने आप को नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम से लगे लिपटे रखते थे। आप अंदाज़ा लगा सकते हैं कि ग़ज़वे खैबर के मौके पर वो ईमान लाए, सन हिजरी 7 में मुहर्रम में खैबर का ग़ज़वा पेश आया था, और सन हिजरी 11 में रबीउल अव्वल में नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम की वफ़ात हुई। गोया 4 महीने और 4 साल और 2 महीने नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम की सोहबत में रहने का इनको मौका मिला। फिर भी उन्होंने कितनी बड़ी तादाद, 5,000 से ज़्यादा रिवायतें हदीस में उनकी मनकूल है, मुस्नद अबू हुरैरा जहाँ मसानीद में होती है, सफात के सफात है, लंबी लंबी रिवायतें। वह अल्लाह ताला ने उनकी इस कुर्बानी पर उनसे ये गया काम लिया, ये खिदमत उनसे अंजाम दिलवाई। गया ये चीज़ जो है, अल्लाह ताला अपने दीन और इल्मे दीन की खिदमत का काम उन लोगों से लेते हैं जो अपने आप को उसके लिए कुर्बान करते हैं, अपनी ख्वाहिशात को छोड़ते हैं, उसके लिए मेहनत और मशक्क़त उठाते हैं। हजरत अब्दुल्लाह इब्न अब्बास रज़ी अल्लाह ताला अन्हु फरमाते हैं कि जब नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम की वफ़ात हुई, चूँकि उनकी उम्र तकरीबन 12 साल की थी, तो मैंने अपने हमउम्रों से कहा कि देखो नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम की सोहबत उठाने का हमको कमा हक़ मौका नहीं मिला कम उम्री की वजह से, लेकिन और वजू दुनिया से तशरीफ़ ले गए, लेकिन वजू सलासम के बड़े बड़े सहाबा जिन्होंने नबी करीम सलासम की सोहबत उठाई और आपसे इस्तेफादा किया वो भी मौजूद हैं। हमको चाहिए कि उनके वजूद को गनीमत समझते हुए उनसे इस्तेफादा करें। चुनांचे हज़रत अब्दुल्लाह इब्न अब्बास फरमाते हैं इसी जज्बे से मैंने अपने आप को इल्म हासिल करने के अंदर ऐसा लगाया कि हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम के सहाबा के घर अंसार के दरवाज़ों पर जाकर बैठ जाता था। जैसे हज़रत उबै इब्न काब रज़ियल्लाहु तआला अन्हु सैयदुल अंसार का कोई मामला, कोई मसला पेश हो, कोई पूछना होता, कोई हदीस पूछनी होती, दोपहर के वक्त उनके घर के पास दरवाजे पर जाकर बैठता था, दरवाज़ा को खिचा कर उनको बाहर आने के लिए मजबूर नहीं करता था। और इस सिलसिले में वह उनका इस्तेलाल वही कुरान पाक की सूरह हुजरात की आयत इन्नल्लज़ीन युनादूनका मिन वराइ हुजरात अक्सरुहुम ला याक़िलून वलव अन्नहुम सबरू हत्ता तख़रुज इलैहिम लकाना खैरा लहुम। ये नबी ये दोपहर के वक्त बे वक्त आकर खुद तमीम का एक वफ़द आया था, और वो दोपहर के वक्त ऐसे वक्त पहुँचा कि नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम कैलूला फरमा रहे थे और आपके बाहर तशरीफ़ लाने का वक्त नहीं था। لیکن آتے ہی انہوں نے شور مچایا یا محمد اخرج باہر تشریف لائیے. بہرحال ان کے اس شور مچانے پر نبی کریم صلی اللہ علیہ وسلم ناگواری کے ساتھ باہر تشریف لائے. بے وقت انہوں نے تو اپنی باتیں جو کرنی تھی کی. بہرحال اسی واقعے کو قرآن میں اللہ تعالیٰ نے ہی کلمات کے ساتھ ذکر کیا کہ ان الذین ینادونکم من وراء الحجرات, کہ جو لوگ آپ کو یہ باہر سے پکارتے ہیں اکثر ہم لا یعقلون, ان کی بڑی تعداد وہ ہے جو آپ کے آداب سے واقع نہیں ہے. ولو انہم صبروا, اگر جس وقت وہ آئے ٹھہر جاتے صبر کر لیتے, حتیٰ تخرج یہاں تک کہ آپ اپنے مقررہ وقت پر اپنے گھر سے باہر تشریف لاتے اور پھر آپ سے وہ ملتے, لگانا خیر لہم. ابن عباس رضی اللہ تعالیٰ عنہ فرماتے ہیں جب یہ آیت میں نے پڑھی تو گویا نبی کریم صلی اللہ علیہ وسلم کا ایک ادب اللہ تعالیٰ نے اس آیت کے اندر بتلایا ہے. تو گویا ایک عالم کی حیثیت قوم میں اسی ہے جیسے کہ نبی کی اپنی امت میں. اس کے بعد میں نے کبھی بھی کسی صحابی کو جن کے پاس میں حدیث حاصل کرنے کے لیے جاتا تھا وہ دروازہ کھٹکھٹا کر باہر نکلنے کے لیے مجبور نہیں کیا, بلکہ خود جا کر بیٹھ جاتا تھا اور اپنے وقت پر جب وہ باہر آتے وہاں بہت مرتبہ ایسا ہوتا کہ دیر تک دوپہر کے وقت بیٹھے رہنے کی وجہ سے وہاں ہوا گرم چلتی تھی اور گرم ریت جو ہے میرے چہرے پر میرے کپڑوں پر آ کر کے جم جاتی تھی. اور جب وہ صحابی نکلتے تھے اس حالت میں مجھے دیکھتے تھے وہ کہتے تھے اللہ کے رسول صلی اللہ علیہ وسلم کے چچازاد بھائی آپ نے ہم کو کیوں نہ بلا لیا, کیا نہیں آپ کا حق ہے کہ آپ کا انتظار کیا جائے. بہرحال علامہ علوسی رحمۃ اللہ علیہ صاحب معنی فرماتے ہیں کہ ابن عباس کی یہ بات جب میں نے پڑھی اس کے بعد کبھی اپنے کسی استاد کو اس طرح دروازہ کھٹکھٹا کر گھر سے نکلنے پر مجبور نہیں کیا. یہ اساتذہ کا ادب یہ بھی بڑی اہمیت رکھتا ہے. امام بخاری رحمۃ اللہ علیہ نے باقاعدہ کتاب العلم کے اندر جو عنوان قائم کیے اور ابن عباس رضی اللہ تعالیٰ عنہ کے دو واقعات کی طرف اشارہ کیا. ایک واقعہ تو وہ جو خدمت سے تعلق رکھتا ہے اور دوسرا واقعہ وہ ہے جو ادب سے تعلق رکھتا ہے. ایک مرتبہ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم قضائے حاجت کے لیے تشریف لے گئے تھے. ابن عباس رضی اللہ تعالیٰ عنہ ہم تو بچے تھے, انہوں نے دیکھا جب آپ کو پانی کی ضرورت ہوگی استنجا وضو کے لیے پانی کا لوٹا لا کر کے پانی کا برتن لا کر کے انہوں نے رکھ دیا. جب آپ فارغ ہو کر کے آئے تو آپ نے پوچھا یہ کس نے رکھا, بتلایا گیا ابن عباس نے تو آپ نے ان کے لیے دعا فرمائی اللہ معلم اللہ قرآن کا علم ان کو عطا فرما. ایک دوسرا موقع تھا کہ رات کو نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کی عبادت کو معلوم کرنے کے لیے اپنی خالہ حضرت ام حبیب حضرت میمونہ رضی اللہ تعالیٰ عنہ کے گھر یہ بھی لیٹ گئے. پھر جب حضور صلی اللہ علیہ وسلم اٹھے اپنے وقت پر اور وضو فرما کر نماز کے لیے نیت باندھی یہ بھی اٹھ کر کے وضو کر کے ساتھ میں آ گئے, الٹی طرف کھڑے ہو گئے تھے, نبی کریم صلی اللہ علیہ وسلم ان کو پیچھے کی طرف سے ہٹا کر دائیں طرف لیا اور اپنے قریب کھڑا کر بالکل اپنے برابر, تو پھر وہ پیچھے ہٹ گئے. دوسری مرتبہ کیا پھر بھی پیچھے ہٹ گئے. نماز کے بعد انہوں نے کہا کیا بات ہے, میں اپنے پاس ساتھ برابر میں کھڑا کرتا ہوں تم پیچھے کھڑے ہو جاتے ہو. تو اس پر ابن عباس رضی اللہ تعالیٰ عنہ نے عرض کیا کہ امتی کو یہ زہر نہیں دیتا کہ نبی کے برابر کھڑا رہے. ان کا یہ جواب سن کر نبی کریم صلی اللہ علیہ وسلم بہت خوش ہوئے اور اللہم فقہ ہو یہ دوسری دعا ہے وعلم الکتاب تھی اور یہ سمجھداری کی بات تھی اس لیے اسی بنیاد پر اس کے مناسب دوسری دعا نبی کہاں لکھا ہے. اگر شیخ نور اللہ مرکزہ نے کہ گویا اساتذہ کا ادب بھی ہونا چاہیے اور اساتذہ کی خدمت, یہی وہ دو چیزیں ہیں جو آدمی کو علم کے ساتھ جوڑتی ہیں. اپنے اساتذہ اس وقت ہمارے زمانے اساتذہ کے ساتھ جیسا تعلق ہونا چاہیے, ان کا جیسا ادب و احترام ہونا چاہیے, اس کی طرف سے کچھ غفلت برتی جاتی ہے. بعض تو ایسے ذہین طلبا ہوتے ہیں وہ اپنی ذہانت اور ذکاوت کی وجہ سے اس غلط فہمی میں مبتلا ہوتے ہیں کہ مجھے ذرا اپنے استاد سے بھی زیادہ معلوم ہے، چنانچہ استاد کی تقریر کو توجہ سے سننے کا اہتمام نہیں کرتے، حاضری کا اہتمام نہیں کرتے، کیوں سمجھتے ہیں کہ ہمارے پاس شروعات ہیں، ہم مطالعہ کر لیں گے، اور آج کل تو وہ سب کمپیوٹر کی وجہ سے سی ڈی کی مصیبت بھی آ گئی، پتہ نہیں کیا سمجھ رکھا ہے اس کو، اور اس کی وجہ سے یہ سمجھتے ہیں کہ گویا استاد کی در سمے جیسی حاضری دینی چاہیے، اس کی ہمیں ضرورت نہیں۔ حالانکہ ہمارا یہ علم دین جو ہے، جو ان حاضر علم دین فانظر امن تاخذون دینکم، حضرت محمد بن سیرین رحمۃ اللہ علیہ کا جملہ امام ترمذی نے بھی شمائل میں نقل کیا ہے، اور امام مسلم نے مقدمہ مسلم کے اندر ذکر کیا ہے کہ یہ علم جو ہے وہ تو دین ہے، اور ہمارا دین تم کس سے لے رہو، جن شخصیتوں سے دین حاصل کر رہے ہو وہ ثقہ اور عادی ہیں یا نہیں؟ گویا ہمارے یہاں علم دین کے لیے تو سند کا سلسلہ ہے، جو علم جو ہے سند والا نہ ہو وہ اس ہمارے یہاں معتبر نہیں ہے۔ آپ سی ڈی سے کچھ نہ معلوم کر لیجئے، اس علم کی کوئی حیثیت ہمارے اصول علم کے اعتبار سے نہیں ہے، ہمارے یہاں تو حیثیت اسی علم کی ہے جو اساتذہ کے ذریعے حاصل کیا جائے۔ اور حقیقت تو یہ ہے کہ آج کل جو غلط فہمی ہوتی ہے کہ شروعات ہے، اسی لیے نتیجہ کیا ہوتا ہے، طلبا امتحان کے زمانے میں بھی ان شروعات کو ان چیزوں کو لے کر بیٹھ جاتے ہیں، مطالعہ کر کے امتحان کے جوابات لکھ کر کے آیا اعلیٰ کامیابی حاصل کرتے ہیں، یعنی جو تکرار وغیرہ کا ایک ماحول ہونا چاہیے وہ بھی ہوتا نہیں ہے۔ اس وقت ہمارے مدارس کو جو مدرسین کی ضرورت ہے، ایسے اساتذہ جو عمدہ طریقے سے طلبا کو سمجھا کر پڑھانے کی صلاحیت رکھتے ہوں، اس کے لیے بھی تو ضرورت ہے، اس کے اسباب کی۔ قدیم زمانے میں طریقہ یہ ہوتا تھا، ایک آدمی جو پڑھا رہا ہے اس نے ایک اپنے شاگرد کو پڑھایا، اور وہ اوپر کی کتابوں میں جب پہنچا دوسرے شاگرد جو آئے ان کو سب شروع کی کتابیں پڑھانے کا کام اسی کو سونپا، اور اوپر والی کتابیں استاد خود ان کو پڑھاتے، اس طرح اوپر اوپر تک لے جاتے تھے، اور اس طرح گویا ہر شاگرد اس قابل ہو جاتا تھا کہ اپنی پڑھی ہوئی کتابیں دوسروں کو پڑھا دیا کرتا تھا۔ نتیجہ یہ ہوتا تھا کہ پڑھنے کے ساتھ پڑھانے کی صلاحیت بھی ان کے اندر پیدا ہوتی تھی۔ یہ ہمارے یہاں آج کل مدارس میں جو تکرار کا سلسلہ جو ہے گھٹتا جا رہا ہے، ہوشیار اور ذہین طلبہ بھی جو ہے خالی اپنے مطالعے کی بنیاد پر امتحانات میں کامیابیاں اور اعلیٰ کامیابیاں حاصل کرتے ہیں، یقیناً وہ اچھے جوابات لکھ کر کا اعلیٰ کامیابی حاصل کرتے ہیں، لیکن پڑھانے کے لیے جو صلاحیت مطلوب ہے وہ تکرار نہ ہونے کی وجہ سے پیدا نہیں ہوتی، اس لیے یہ بھی ضروری ہے۔ تو بہرحال بھی ایسا کر رہا ہوں کہ بہت سے طلبا یوں سمجھتے ہیں کہ اب تو شروعات بکثرت ہیں، استاد کے درس میں اگر ہم برابر حاضری نہیں بھی لیں گے اور استاد کی تقریر کو جس توجہ سے ہمیں سننا چاہیے اس طرح نہیں بھی سنیں گے تو بھی ہمارا کوئی نقصان نہیں، حالانکہ یہ نقصان ہی نقصان۔ استاد کے مطابق دل میں یہ جو خیال آیا اس کی کمی کا، یہ خود تمہاری جڑ کاٹنے والا ہے۔ اپنے کسی بھی استاد کے متعلق ذرہ برابر بھی کوئی کمی کا خیال تمہارے دل میں ہونا نہیں چاہیے، اگر یہ چیز ہے تو یہ چیز آئندہ تمہارے فیض کے سلسلے کو ختم کرنے والی ہے۔ یہ بات طے ہے، اللہ تعالیٰ نے اس دنیا کے کاموں کو اسباب کے ساتھ جوڑا ہے، دنیا کو دارالاسباب بنایا ہے، ہر چیز کے لیے اللہ تعالیٰ نے اسباب مقرر کیے، اور ویسے اللہ اس پر بھی قادر تھے کہ بغیر اسباب کے کوئی چیز عطا فرمائے، لیکن اللہ تعالیٰ نے کیونکہ یہ نظام دنیا کا اسباب کے ساتھ جوڑ کر ہر چیز کو اسباب کے ساتھ جوڑا، تو علم کو بھی سبب کے ساتھ جوڑا۔ علم کا سبب کیا ہے؟ استاد۔ اللہ تعالیٰ گویا آپ کے قلوب پر علم کا فیضان اساتذہ کے قلب کے ذریعے سے کریں، اس کے بغیر علم آنے والا، میں مثال دیا کرتا ہوں، جیسے اللہ تعالیٰ نے इस दुनिया में किसी को दूध की जरूरत हो तो दूध के लिए सबब बना, इसको भैंस को गाय को बकरी को उसी से दूध मिलेगा। कोई आदमी बड़ा होशियार है मालदार है, ये काली काली भैंस से भी दूध नहीं लेता, मैं तो शेर से दूध हासिल करूंगा, कर ले होता हूँ, शेर से दूध मिलने वाला नहीं, दूध तो काली भैंस से मिलेगा। ये मिसाल आपकी समझ में आवे इसलिए दे रहा हूँ तलबा को, कहने का हासिल यह है कि अल्लाह तआला ने जिस चीज के लिए जो सबब बनाया है वहीं से वो चीज क्या होगी। आम, किसी को आम चाहिए तो आम के दरख्त से ही मिलेगा, किसी को अमरूद चाहिए तो अमरूद के दरख्त से ही मिलेगा, इसी तरह इल्म चाहिए तो वो कहाँ से मिलेगा, उस्ताद से मिलेगा। अल्लाह उस्ताद के वास्ते से आपको इल्म देंगे। आप गलत फहमी में न रहिए, तब ये किताबों का मुताला कर लेंगे ये कर लेंगे, नहीं, हकीकत ये कि इल्म साथीदार के वास्ते से आता है, इसलिए पढ़ने के जमाने में इसका खास एहतमाम है। हमने देखा अपने पढ़ने के जमाने में भी हमारे पास साथी थे बड़े सही बड़े होशियार, लेकिन उनके कुलूब में अपने असातिज़ा के मुतालिक जो अदब जो एहतराम और जो अजमत दिल में होनी चाहिए बहसियत उस्ताद के, उसमें हमने कमी पाई। वो अपनी जहानत जकावत कुव्वत हाफ़िज़ा की वजह से अपने मुतालिक इस गलत फहमी में उतरा थे कि गोया हम अपने उस्ताद से ज्यादा किताब को समझते हैं। हमने देखा उनमें से बहुत से तो वो होते जो इल्म की तहसील को ही मुकम्मल कर पाए, यानी फरागत की नौबत ही नहीं, और बहुत से वो थे जो फारिग भी हुए उसके बाद अल्लाह ताला ने उनसे इल्म की इशाद का काम नहीं दिया। इल्म की इशाद का काम तो उन्हीं से लिया जो रोजाना साथ में बैठ कर अपने हर उस्ताद के सामने अपने आप को जो है जो ऐसा बना कर दे रखते थे जैसे एक गुलाम आका के सामने होता है। हकीकत ये जब तक कि आप ये जज्बा अपने अंदर पैदा नहीं करेंगे वहाँ तक ये चीज़ हासिल होने वाली नहीं है। तो बहरहाल तो बात इस पर थी, असातिज़ा का अदब और एहतराम ये बड़ी अहमियत रखता है, उसके बगैर इल्म हासिल होता। हमारे हजरत रहमतुल्लाह अलैह फरमाया करते थे कि भाई सुना है जो कोई भी इल्म के लिए जो वास्ता बनता है उसका अदब और एहतराम जब तक के नहीं होगा वहाँ तक इल्म आपको मिलेगा नहीं। कहा देखो ये शिए जो होते हैं वो कुरान के हाफिज नहीं हो सकते, क्योंकि कुरान के जमा और तहकीक का काम हजरत उस्मान रजी अल्लाह तआला ने अपने दौर खिलाफत में कराया। उम्मत को गया इस चीज तक पहुँचाने वाले वास्ता वही हैं और उनके शियों के कुलूब में उनके मुतालिक अजमत ये नहीं है, इसलिए वो महरूम रहते हैं, ये गोया कुरान के हाफिज नहीं बन पाते हैं। गोया एक वजह होता है, कहने का हासिल यह है कि असातिज़ा का अदब और एहतराम ये बड़ी अहमियत का हामिल है। तो मैं तो यह अर्ज़ कर रहा था कि अल्लाह तआला ने इल्म के साथ जो निस्बत अता फरमाई, हमको अल्लाह ने अपने दीन के इल्म को हासिल करने का मौका दिया, आप हजरात को अपनी अपनी जगहों से यहाँ पहुँचाया, तालिब-ए-इल्म बनाया। तालिब-ए-इल्म असल तो कहते हैं हमारे अकाबिर के नाम पूरा यूँ है तालिब-उल-इल्म वल अमल, लेकिन इख्तिसार के तौर पर लफ्ज़ अमल को क्या कर दिया गया हजब करके तालिब-ए-इल्म, और बहुत सी जगह पर खाली तलबा बोलते हैं, वहाँ इल्म भी नहीं बोला जाता, ये सब इख्तिसार के लिए, वरना हम खाली इल्म के साथ अमल भी सीखने के लिए आए हैं। तो तलब जिसको कहते हैं वो हमारे अंदर होनी चाहिए, तलब के बगैर कोई चीज मिलती नहीं है। अल्लाह ताला के यहाँ भी आपके कल्ब में तलब है तो अल्लाह की तरफ से नवाजिश होगी, वरना बेतनाई या इस्तग़ना के साथ इल्म हासिल करना चाहेंगे ये इल्म हासिल होने वाला नहीं। आपने वो मकूला पढ़ा होगा, इल्म अपना कुछ हिस्सा आपको उस वक्त तक नहीं देगा जब आप अपना सब कुछ उसके लिए निछावर न कर दें। इल्म तो अल्लाह की सिफत है और अल्लाह की ज़ात है, अल्लाह की शान जैसे बेनियाज है, ये सिफत इल्म भी क्या है, बेनियाज है। आपको गरज हो सौ मरतबा तो लगे रहो तो कुछ मिल जाए तो आपके लिए शहादत की बात है, वरना बेतनाई और बेपरवाही के साथ ये मिलने वाला नहीं है। हमारे असलाब ने अपने आप को इसके लिए क्या कर दिया, एकदम पूरा कुर्बान कर दिया। तो हकीकत तो यह है कि हमें अपने आप को हकीकी मानने में तालिब इल्म बनाने की जरूरत है। हजरत भला मुझे याद है कि बहुत साल हो गए वहाँ हैदराबाद के अंदर ये फिकी सेमिनार था, ये दूसरा या तीसरा फिकी सेमिनार था वो इसका विका एकेडमी की तरफ से वो हैदराबाद में, वहाँ मौलाना रिजवान कासमी का जो मदरसा है वहाँ वो हुआ था। मैं गया था तो वहाँ हजरत मौलाना मुफ्ती मोहम्मद तकी साहब उस्मानी दाऊद बरकात हूँ उस सेमिनार में शिरकत के लिए तशरीफ लाए थे। तो वहाँ मदरसे के तलबा की तरफ मदरसे ने एक प्रोग्राम रखा था खारिज वक्त में असर और मगरिब के दरमियान तलबा की तरफ से आने वाले मेहमानों को वह असराना दिया गया था। तो उसमें फिर हजरत माना तकी साहब उस्मानी दाऊद बरकात उनका बयान हुआ। तो हजरत ने एक बात अजीब फरमाई कि हजरत शेख माना जकरिया साहब नबरल्लाह जब बराए पाकिस्तान कराची लाहौर और कराची होते हुए हिजाज तशरीफ ले गए थे तो कहा दौर कराची के क़याम के ज़माने में वहाँ दारुलूम जो हजरत मौलाना मुफ्ती मोहम्मद शफी साहब का मदरसा वहाँ तशरीफ लाए तो मुफ्ती साहब फरमाते हैं कि हम असातिज़ा और तलबा ने हजरत शेख रहमतुल्लाह अलैह से दरख्वास्त की कि हजरत नसीहत फरमाए। का सब जानते हैं हजरत शेख तकरीर फरमाते नहीं थे, लेकिन हजरत शेख का जो इल्मी पाया और इल्मी एहसान जो अहले इल्म पर है सब जानते हैं। कौन ऐसा है जिस पर हजरत का इल्मी एहसान ना हो, उलमा हो या आवाम सब पर है फजाई की किताबों की वजह से। कहा हमने जब दरख्वास्त की हजरत नसीहत फरमाए तो हजरत एक मुख्तसर नसीहत फरमाई, प्यारो हजरत का तकिए कलाम था, प्यारो हजरत शेख रहमतुल्लाह प्यारो अपनी कदर पहचानो, अपनी कदर पहचानो और वाकई तालिब इल्म बनने की कोशिश करो, यानी हकीकी माने में तालिब इल्म बनो। नाम के तो हम हैं लेकिन जैसा हकीकी होना चाहिए ऐसा। फिर अपने वालिद बुजुर्गवार हजरत मौलाना मुफ्ती मोहम्मद शफी साहब रहमतुल्लाह अलैह का मकबूला नकल किया कि वो फरमाते थे कि अगर तालिब इल्म कुछ ना हो, हकीकी माने में अगर तालिब इल्म बन जाए तो दीन और दुनिया की सारी नेमतें उसको हासिल होती हैं, अगर हकीकी माने में तालिब इल्म। अब सवाल यह है कि हकीकी माने में तालिब इल्म कहते हैं कि उसकी तारीफ क्या है। तो फिर हजरत मुफ्ती साहब जी के हवाले से एक अजीब बात उन्होंने नकल फरमाई कि तालिब इल्म वो है कि हर वक्त 24 घंटे उसके दिलो दिमाग में कोई ना कोई मसाला गर्दिश करता रहता हो जिसको हल करने में उसका दिलो दिमाग क्या हो, मुश्किल। यानी आप दरसगाह में हैं तो तालिब इल्म ऐसा नहीं, बल्कि आप छुट्टी हुई खाने के लिए दस्तरखान पर बैठे हुए हैं, खाना खा रहे हैं लेकिन दिमाग मसला कोई मसला जहन में उसी को सोच रहा है। यहाँ तक कि बैतुल खला में कज़ाए हाजत के लिए बैठे हुए हैं वहाँ भी दिलो दिमाग में मसला, लेटने के लिए अपने बिस्तर पर सोने के लिए लेटे हुए वहाँ भी मसला, दोस्तों के साथ तफरी में। हमें याद है पढ़ने के ज़माने में असरबा तफरी के लिए जाते थे तो हमारी बातें इसी की होती थी, बस ये पढ़ने की चीज़ें उन्हीं मसाइल और जो चीज़ें उस ज़माने में पढ़ते थे उसी का तस्करा होता था। वो 24 घंटे वो मनु हजरत खारी सिद्दीक साहब रहमतुल्लाह अलैह के साथ एक जगह जहानाबाद हजरत ने ये रिवायत हजरत अनस रज़ियल्लाहु ताला अन्हु की पढ़ी और फरमाया कि दो लालची दो हरीस दो भूखे ऐसे हैं कि उनका पेट भरता नहीं, एक तो दुनिया का भूखा कि दुनिया से उसका पेट भरता, कितनी दौलत आ जावे फिर भी हलमिम मजीद का नारा लगाता रहता है, और दूसरा इल्म का भूखा तो इल्म से भी उसका पेट भरता नहीं है, कितना ही इल्म हासिल कर ले फिर भी वो हलमिम मजीद का नारा लगाता है। वाकई तालिब इल्म हो तो उसकी यही शान। आज हजरत फरमाते थे भाई देखो वो दुनिया का भूखा था, आप भी अपनी उसी रविश पर कायम है। दुनिया का ताजिर अगर वो एक दिन में दिन भर के अंदर 10,000 कमा सकता है तो वो 9,999 पर किफायत नहीं, एक रुपया भी कम मिले उस पर राजी, बल्कि ज्यादा ही हासिल करने की कोशिश करेगा। तब क्या हमारा हाल ये हो गया, हम हर चीज की तलब में लगे हुए हैं सिवाय हमारे कपड़े अच्छे हों, हमारे जूते अच्छे हों, हमारा कलम अच्छा हो, हमारा बिस्तर अच्छा हो, हमारे पूरे हमारा फोन अच्छा हो, हमारा खाना अच्छा हो, हर चीज में अच्छाई की तलब का है सिवाय एक बात, गोया जो हमारा असली ये था उससे हम हट गए। तुम्हारा हमारे असलाब का हाल ये था तो हर वक्त उनका दिलो दिमाग जो है वो इल्म की तलब में मशगूल, उसी की सोच में, उसी के को हल करने में लगा रहता था। यहाँ तक कि मौत की घड़ी ऐन उस वक्त जब के मौत का फरिश्ता उनके पास पहुंचा है बाहर और रूह कब्ज होने वाली है, उस वक्त भी वो मशगूल होते थे कायम में इल्मी ही मसाइल के अंदर। आपने पढ़ा होगा कि देखो हिदाया के अंदर किताबुल हज के अंदर मसला है जहाँ रबी जिमार का मसला बयान किया गया है। मौलाना अब्दुल हय साहब लखनवी रहमतुल्लाह अलैह ने हाशिए में वाकया लिखा है, इमाम अबू यूसुफ रहमतुल्लाह अलैह के इमाम अबू हनीफा के पहले दर्जे के शागिर्द हैं, बीमार थे मर्जुल वफात यानी जिस बीमारी में आपका इंतकाल हुआ उसी बीमारी में मुब्तला थे। इब्राहिम ने जराह फरमाते हैं वो भी बड़े फकीर हैं कि मैं उनकी इयादत के लिए उनकी खिदमत में हाजिर हुआ, जब आपके पास जाकर के बैठा तो आप मुझसे पूछ रहे हैं इब्राहिम ये रबी जिमार जो है वो किस तरह करेंगे, पैदल या सवार होगा। तो मैंने कहा पैदल का अख्ता था, मैंने कहा सवार होकर का अख्ता था। फिर खुद ही फरमाया हर वो रमी जिसके बाद दूसरी रमी है वो तो पैदल, और हर वो रमी जिसके बाद दूसरी रमी नहीं है उसको सवार होकर, क्योंकि तुझे फौरन निकल जाना है। तो कहा के उसके बाद में वहाँ से निकला, अभी तो उनके सदर दरवाजे पर नहीं पहुँचा था और रोने वालियों की आवाज़ सुनी, मालूम हुआ कि हजरत इमाम का इंतकाल हो गया। कहा मुझको उनकी इल्मी हिर्स पर ताज्जुब हुआ कि मौत की घड़ी में है और ये मसला सोच रहे हैं। ये हजरत इमाम मोहम्मद रहमतुल्लाह अलैह के मुताल्लिक है, इंतकाल के बाद किसी ने ख्वाब नहीं देखा, फिक्र हनफी का पूरा मुरतब करने वाले यही हैं। ख्वाब में किसी ने देखा क्या आपको मौत किस तरह आई, तब मैं तो मुकादम के मसले पर गौर व फिक्र कर रहा था, मुझे पता ही नहीं कि मेरी रूह कब से कब हुई। ये गया इसी में। अब आप कहेंगे ये तो पुराने लोगों की बातें हैं, हमारे अकाबिर का हाल सुनिए। हजरत मौलाना मुफ्ती अजीज़ुर रहमान साहब रहमतुल्लाह अलैह के मुताल्लिक कारी मोहम्मद तैयब साहब रहमतुल्लाह अलैह ने फताह दारुल के मुकदमे में लिखा है वाकया कि आपका जब इंतकाल हुआ तो इंतकाल से पहले कोई इस्तिफ्ता था सवाल जिसको आप पढ़ रहे थे लेटे लेटे, और वही सब उसी हालत में मौत आई तो वो सवाल वाला कागज आपके सीने के ऊपर पड़ा हुआ था और इस हालत में आप दुनिया से रुखसत हुए। गया यही मशवरा हजरत अल्लामा अनवर शाह कश्मीरी रहमतुल्लाह अलैह के मुताल्लिक हजरत मौलाना मुफ्ती मोहम्मद शफी साहब रहमतुल्लाह अलैह का के हवाले से मुफ्ती तकी साहब ने उसी मजलिस में किस्सा बयान किया था जिसका मैंने हवाला दिया कि हजरत शाह साहब बहुत बीमार थे। एक मरतबा जो है सुबह से पहले देवबंद के अंदर यह अफवाह फैली हजरत शाह साहब का इंतकाल हो गया। जब लोग मुताल्लिकीन ने यह खबर सुनी तो उन पर एक गम की सी कैफियत छा गई। फजर की नमाज पढ़ते ही सब हजरत के मकान पहुंचे, उसमें हजरत मुफ्ती साहब मुफ्ती शफी साहब वो मुफ्ती अमाजाद अली साहब हजरत मौलाना शब्बीर अहमद साहब उस्मानी और दीगर बड़े बड़े अकाबिर वो थे। कहा जब हजरत शाह साहब के मकान पर पहुंचे तो पता चला कि नहीं हजरत हयात है, तो कहा हमको जो है खुशी हुई। फिर जब हजरत के कमरे के अंदर पहुंचे तो देखा हजरत जिस चौकी के ऊपर नमाज अदा फरमाते थे वहाँ आपके सामने तकिया के ऊपर किताब रखी हुई है, और चूंकि रोशनी अभी पूरी थी नहीं, वहाँ हल्की रोशनी थी, इसलिए वह झुक करके किताब के मुताले में मशगूल है। ये मंजर देख कर हमें हैरत हुई। हजरत अल्लामा उस्मानी रहमतुल्लाह अलैह ने बड़े नाज के साथ अर्ज किया, हजरत समझ में नहीं आया कि आप के आपको अल्लाह तआला ने जिस इल्म से नवाजा था, ऐसा कौन सा मसला था जो आपके मुताले में अब तक आया नहीं, और अगर नहीं भी आया तो ऐसा कौन सा जरूरी था जिसके लिए इस बीमारी के अंदर इस तरह मुताले की जरूरत पेश आया। अगर ऐसा जरूरी था तो क्या हम खुद्दाम मर गए थे? आप हमें हुक्म फरमाते, हम उसको देखकर आपकी खिदमत में पेश करते। इस बीमारी की हालत में आप जो तकलीफ उठा रहे हैं और उसकी वजह से बीमारी बढ़ रही है, ये हमारे लिए नाकाबिले बर्दाश्त है। तो कहा मुफ्ती शरीफ साहब फरमाते हैं कि हज़रत अल्लामा उस्मानी की ये बात सुनकर जो है वो थोड़ी देर तो हज़रत शाह साहब बड़ी सादगी और मासूमियत के साथ देखते रहे। फरमाया, मौलवी साहब ये भी एक रोग है मुझे लगा हुआ, अल्लाह हम सबको ये रोग नसीब फरमाए। किताब देखने का हजरत आई सिद्दीक साहब नवर अल्लाह फरमाते हैं कि जिसको तालिब इल्मी के ज़माने में किताब देखने का शौक नहीं पैदा हुआ और मिजाज नहीं बना, फिर आगे वो कोई इल्मी काम अंजाम नहीं दे सकता है। एक तालिब इल्म का मिजाज तो ये है कि हर वक्त तो उसके हाथ में क्या रहनी चाहिए, किताब ही रहनी चाहिए। हजरत हजरत हामिद रहमतुल्लाह अलैह मुतालिब डॉक्टर है आरिफी रहमतुल्लाह अलैह फरमाते हैं कि आपका जिस बीमारी में इंतकाल हुआ, डॉक्टरों ने बोलने से और लोगों की मुलाकात से मना कर दिया था, और मखसूस मखसूस लोग ही वहाँ होते थे आपके बिस्तर के पास। एक मरतबा इस तरह आप लेटे हुए हैं, आँखें बंद हैं, अचानक आँखें खोली और फरमाए, भाई मौलवी मोहम्मद शफी हैं आप? मुफ्ती शफी साहब के मुताबिक कहा बुलाया, कहा अभी मैं फलानी कुरान पाक की फलानी आयत के मुताबिक सोच रहा था और उसमें मुझे अंदाजा हो उससे फलाना मसला निकल रहा है। चूँकि ये मसला किसी किताब में इस आयत के हवाले से मुस्तंबक मेरी नज़र से गुजरा नहीं, और तो आप चूँकि अहकामुल कुरान के मौजू पर ये जमा कर रहे हैं मवाद, इसलिए आपको ये बतला देता हूँ कि जब इस आयत पर पहुँचा तो ये मसला वहाँ पर आप दर्ज कर लें और फिर आँखें बंद कर लीं। लोगों ने अजनबी के हजरत डॉक्टरों ने बोलने से आपको मना फरमाया का जिंदगी के वो लम्हात किस काम के जो किसी दीन काम में लगाए नहीं जा सके। हकीकत ये हमारे असराफ गया इसके कैसे आशिक थे। माँ आपने इसमें शमाइल तिर्मिज़ी में वाक़िया मौजूद है, बाबू माजा के लिबास रसूलुल्लाह हुज़ूर के लिबास के सिलसिले में इमाम तिर्मिज़ी ने एक रिवायत जिक्र की है कि मर्ज़ुल वफ़ात में नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम कतर की बनी हुई चादर अपने जिस्म अथर पर लपेट कर हजरत उसामा इब्ने ज़ैद रज़ी अल्लाह तआला अन्हुमा के सहारा लेकर मस्जिद में तशरीफ लाए और लोगों को नमाज पढ़ाई। ये रिवायत बयान कर चुकने के बाद जो है इमाम तिर्मिज़ी अपने उस्तादुल उस्ताद मोहम्मद इब्ने फज़ल के हवाले से बयान करते हैं। उस सनद में वो हैं कि मोहम्मद इब्ने फज़ल फरमाते हैं, एक मरतबा में अपने हल्के दर्स में आया तो वहाँ हजरत यहया इब्ने माई जो बहुत बड़े मुहद्दिस हैं वो मौजूद थे, और उन्होंने मुझसे दरख्वास्त की कि ये हदीस उनको सुनाओ। तो मैंने बड़े आदमी थे उनकी दरख्वास्त पर मैंने शुरू किया दसना अम्मार इब्ने सलमा तो मोहम्मद इब्ने फज़ल इस मोहम्मद इब्ने सलमा से ही आए थे। तो मैं अभी दसना अम्मार इब्ने सलमा तो बोला था कि यहया इब्ने माई ने कहा कि अगर आप अपनी कापी में देख कर सुनाए तो बहुत अच्छा, क्या नविश्ता जो आपने क्योंकि ये ज़बानी सुना रहे थे। एक बड़े आदमी की ख्वाहिश और तमन्ना थी कि मैं फौरन उठा ताकि कमरे में से जा कर के काफ़ी ला कर उसमें देख कर सुनाऊँ, तो कहा उन्होंने मेरा कुर्ता पकड़ लिया कि हदीस तो सुना कर जाओ, कहीं ऐसा ना हो कि मेरी आपसे मुलाकात ना। तो यार हज़रत शेख रहमतुल्लाह अलैह ने इस हदीस के ज़ैल में फ़ायदे की मात्रा लिखा है, इससे हमारे अकाबिर की दो चीज़ें मालूम हो ये एक तो ये कि उनको मौत के मुतालिक हर वक्त इस्तेज़ाज़ पता नहीं कब आ जाए, हर वक्त इसीलिए तो कहा पता नहीं मैं मर जाऊँ मुलाकात ना हो या आपकी मौत आ जाए। और दूसरा ये कि इल्म का शौक कभी ऐसा ना हो कि इस हदीस को हासिल किए बगैर दुनिया से सुना के जाओ सुना दो, फिर मैंने उसको जबान सुनाया फिर कमरे में जा कर के वो अपनी कापी लाकर उसके अंदर देख कर उनकी ख्वाहिश के मुताबिक सुनाया। तो बहरहाल हकीकत तो यह है कि इल्म की ये तलब जो है इस वक्त हमारे अंदर जैसी होनी चाहिए है नहीं, जैसा शौक उसके लिए जैसी मेहनतें हमारे असलाब जैसी मशक्क़तें उठाते थे हम रात को सो भी नहीं सकते। इमाम बुखारी रहमतुल्लाह के हालात द्वारा पढ़ने वाले हमारे बच्चे अपने असातिज़ा से सुने होंगे क्या हाल था उनका, तो 24 घंटे रात को लेते हैं फिर चकमा के जरिए से भी जो है चिराग धरा रहे फिर कुछ देगा फिर लेते तो रात को इसी तरह उनकी गुजरती थी वह हर वक्त इसी में मशहूर। और कमाल की बात तो यह है कि अल्लाह ताला ने वालिद बुजुर्गवार की तरफ से बड़ा माल विरसे में अता फरमाया था, कभी आपको ये ख्वाहिश नहीं हुई कि उसको तिजारत में लगा कर खुद कोई तिजारत का सिलसिला शुरू करें, बल्कि अपने आप को उस इल्म के हासिल करने में ऐसा मशगूल किया कि साल हर साल तक खाली रोटी पर इतफा किया, सालन भी इस्तेमाल नहीं किया, कैसी मशक्कत है ये हम आप तो तसव्वुर भी नहीं कर सकते। और फिर इल्म हासिल करने के लिए मशक्कतों के साथ साथ अमली एतबार से अल्लाह की इताअत और फरमाबरदारी और तक़वा तहारत के एतबार से हमारे असलाब का मौका आज हम जो है ना थोड़ी बहुत इल्म के लिए मेहनत तो कर लेंगे लेकिन गुनाहों से बचने का और इबादत का वो अहतमाम नहीं जो हमारे असलाब के अंदर था। इमाम बुखारी रहमतुल्लाह ने आपने पढ़ा होगा सुना होगा कि मुझे अल्लाह ताला की दात से उम्मीद है कि कल को मैदान हश्र में मेरे नाम आमाल में किसी की रीबत नहीं हो। अंदाजा लगा जिनकी उम्र 62 साल हुई हो और पूरी उम्र में किसी एक आदमी की रीबत उन्होंने न की हो, क्या हाल था हजरत के तकवा का तहारत का। तो ये हमें भी अल्लाह ताला इल्म इन चीज़ों के बगैर इल्म की खिदमत इल्म के लिए जो है अल्लाह कबूलियत इसके बगैर अता फरमाते नहीं है। जरूरत हम गोया अपने अंदर भी इन चीज़ों को पैदा करने की कोशिश करें और हमें चाहिए कि हमारे इन असलाब के हालात को पढ़ते रहें मालूम करते रहें, ये उनके हालात से वाकफियत हासिल करना उनकी सवाने का पढ़ना एक आध थोड़ा सा 8 घंटा 24 घंटे में ऐसा भी हो आप ना या अखबार वगैरह को छोड़ो ये मोबाइल वगैरह को छोड़ो इन सारी चीज़ों को छोड़ करके इन हमारे अकाबिर की सवाने इन हजरात मुहद्दिसीन हजरात फुकहा उनकी सवाने का मुताला करो। इमाम अबू यूसुफ रहमतुल्लाह अलैह के 29 साल इमाम अबू हनीफा रहमतुल्लाह अलैह के साथ ऐसे गुजारे क्या मैं फजर की नमाज उन्हीं की मस्जिद में पढ़ता था जो फजर के बाद उनका दर्स शुरू होता था, कई ईद उल फितर ईद उल अज़हा के मौके पर भी मैं गैर हाजिर। एक मरतबा इनका एक छोटा बच्चा रात को इंतकाल कर गया तो उस बच्चे की तजीद और तकफीन का काम रिश्तेदारों को सौंपा का मैं तो फजर की नमाज इमाम साहब के साथ ही पढ़ूँ। 29 साल इस तरह इमाम साहब की खिदमत में फिर अल्लाह जब आज तो हमसे 2-4 साल भी हम में से हर एक की कोशिश होती है कि 8 साल का निसाब है उसमें भी किसी तरह जो है खांचा मार करके बजाय 8 के 5 साल में न 4 साल में मौलवी बन जावे किसी भी तरह जल्दी जल्दी निकल जाए। क्या इल्म है हो लोग तो उन्होंने अपनी जिंदगियां उसके लिए क्या है पूरी कुर्बान कर दी तब तो अल्लाह ताला उनको नवाजते भी थे। वो तसव्वुफ के अकाबिर के हालात पढ़ते हैं वहाँ भी यही है कि वो मुरीदीन अपने शेख की खिदमत में साल साल 30 साल से 25 साल से 50 साल से उनकी खिदमत में यहाँ तो हमसे तो 5 दिन भी रहा नहीं जाता। तो जब वो हजरात इस तरह अपने बड़ों के साथ रहते थे आज भी हम रह सकते हैं रहना चाहें तो मौका है तुम्हारा आज भी जो लोग इस तरह اپنے آپ کو اپنا اساتذہ کے حوالے کر دیتے ہیں، ان کی خدمت میں، ان کی صحبت میں اسی طرح وقت لگاتے ہیں. چند سال کا جب وقت لگاتے ہیں تو اللہ تعالیٰ ان کو ایسا نوازتے ہیں کہ دنیا دیکھتی ہے کہ ان کے ذریعے سے اللہ تعالیٰ دین کا کام، علم کی خدمت لے رہے ہیں. آپ کے اساتذہ میں بھی جو حضرات محنت سے پڑھا رہے ہیں، انہوں نے بھی اپنے اساتذہ کے ساتھ اپنا وقت اس طرح گزارنے کا اہتمام کیا، چاہے اتنے لمبے سال نہیں، لیکن جو موقع ان کو ملا اس موقع کو انہوں نے ضائع نہیں کیا. ادھر ادھر کی لغویات میں استعمال کرنے کے بجائے اپنے اساتذہ سے جڑے رہے، ان سے فیض حاصل کرتے رہے، اور گویا ان کی تنبیہات کو سنتے اس پر عمل کرتے رہے. اللہ تعالیٰ نے آج ان کو سعادت عطا فرمائی جو دین کی خدمت کر رہے ہیں. علم دین حاصل کرنے کے لیے تو یہی چاہیے، اسی کی ضرورت ہے، یکسوئی بھی چاہیے. پہلے یہ جو گھر چھوڑ کر کے آتے ہیں اس کا مقصد کیا ہے؟ یکسوئی کے ساتھ آدمی، یعنی سارے تعلقات، کوئی تعلق علم کے حاصل کرنے کی راہ میں رکاوٹ بننا نہیں چاہیے. اب ہم کیا گھروں سے تو آتے ہیں لیکن موبائل ایسا ساتھ میں لگا ہوا ہے جو چلنا کہ اللہ ہی بنا، کہ موبائل والے بھی اشتہار دیتے ہیں کہ آپ اپنے گھر پر رہتے ہوئے ساری دنیا سے جڑے ہو، کہ خود بھی اپنے اشتہار میں موبائل کی جو اہم خصوصیت بتلاتے ہیں وہ یہی ہے کہ آپ نے جو ہے کارڈ لگا کے آپ ساری دنیا سے جڑ گئے. اور ہم گویا ہمیں تو علم اس وقت آئے گا جب ہم ساری دنیا سے کٹ جائیں گے. تب پھر یہ اب بتائیے آپ موبائل میں اور حصول علموں میں مناسبت کہاں رہی؟ دونوں میں تو تضاد کی نسبت ہے، سمجھایا کہ نہیں؟ اگر آپ موبائل رکھیں گے علم نہیں آنے والا ہے، اس لیے کہ موبائل آپ کو دنیا سے جوڑ رہا ہے، اور علم کہتا ہے آپ دنیا سے کٹیں گے تو میں آؤں گا. اس لیے ضرورت ہے کہ اپنے آپ اس وقت دیکھو، پرانے زمانے میں جو مجاہدے، جو مشقتیں، جو قربانیاں، آدمی بھوکے رہتے تھے، پہننے کے کپڑے نہیں ہوتے تھے، وہ علم کے اسباب، کتابیں، روشنائی، قلم، روشنی، کھانے پینے، کچھ نہیں. آج اللہ نے سب دے دیا، کیونکہ ہم کمزور ہیں. ایسا کوئی مجاہدہ آتا تو ہم برداشت نہ کرتے. اللہ نے سب دیا، صرف ایک ہمیں مجاہدہ کروایا، کیا؟ اپنی خواہشات کو چھوڑ، اپنے خواہشات کو چھوڑو. بس یہ سب ہم آپ کو کھانے کا بھی آلہ دے رہے ہیں، پہننے کے لیے بھی آلہ دے رہے ہیں، رہائش کے لیے بھی بہترین انتظام ہے، ساری آپ کی ضرورتیں پوری ہو رہی ہیں. لیکن بس اپنی خواہشات کے پیچھے مت پڑو، بس اس کو چھوڑو گے پھر دیکھو اللہ تعالیٰ ہمیں کوئی اور کوئی قربانی زیادہ دینی نہیں ہے. یکسوئی کے ساتھ اس میں لگنا ہے. یہ اگر کر لیں گے تو ان شاء اللہ تعالیٰ گویا اس دور کی قربانی یہی ہمارے کمزوروں میں کہا کرتا ہوں. تو بھی دیکھو بخاری شریف میں ہے، حضرت عبداللہ ابن عباس رضی اللہ تعالیٰ عنہ سے، جہاں یہ ہے کہ پہلے اللہ تعالیٰ کا حکم یہ تھا کہ دشمن کے مقابلے کے لیے ایک کے مقابلے میں دس، کیا ہے وہ آیت؟ اس سے پہلے اعلان کر سے پہلے ہر رجل مؤمنین القتال ان یکن منکم عشرون صابرون یغلبوا مئتین، 20 ایسے جو جم کر مقابلہ کرنے والے چاہے 200 کے اوپر غالب ہوں. نسبت جو تھی ایک کے مقابلے میں 10 تھی. پھر آگے الان خفف اللہ تعالیٰ نے آسانی کر دی اور ایک کے مقابلے میں 2 کا حکم آ گیا. ابن عباس فرماتے ہیں جب وہ حکم تھا تو اللہ نے طاقت بھی کیا تھی، ایسی ہی عطا فرمائی. وہ لوگ بھی ایسے تھے کہ ایک کے مقابلے میں 10 کے مقابلے میں جم جائے. بعد میں اللہ تعالیٰ نے حکم میں تفصیل کی تو صبر اور طاقت میں بھی آ گئی، کمی آ گئی. اللہ تعالیٰ نے ہماری کمزوری دیکھتے ہوئے ہمیں ان مجاہدوں میں جن سے ہمارے اقابر اور اسلاف گزرے ہیں ڈالا نہیں ڈالا. ہمیں ساری ضرورت ہے اللہ نے پوری، اچھے سے اچھا کھانا دیا، اچھے سے اچھا کپڑا دیا، اچھے سے اچھا بستر دیا، کمرہ دیا، ایسے آر سی سی کے کمرے اور ایسے آر سی سی کے بیت الخلا اور ایسے غسل خانے بہت سے والے جن کو اپنے گھروں پر بھی حاصل نہیں ہیں, ایسی سہولتیں اللہ نے عطا فرمائی صرف اور صرف اس لیے کہ آپ دین کا علم حاصل کر لیں. اب ہم نے اپنے آپ کو علم دین حاصل کرنے کے لیے پیش کیا, یعنی ابھی تو علم حاصل ہوا نہیں ہے, مدرسے میں داخلہ لیا, اپنے آپ کو اس کے لیے پیش کیا, اس پر اللہ تعالیٰ نے اتنی ساری نعمتیں عطا فرمائی. تو جب ہم علم حاصل کر لیں گے اور پھر علم کی اشاعت اور حفاظت کے لیے اپنے آپ کو لگا لیں گے تو پھر اللہ تعالیٰ کیا کچھ عطا نہیں فرمائیں گے, تو اللہ بہت دیں گے. مگر یہ ہے کہ اللہ تعالیٰ آزماتا ہے کہ مخلص کون ہے اور منافق کون ہے, یا حقیقی مانو, اس لیے تھوڑی بہت آزمائی, وہ بھی معمولی, زیادہ پہلے جیسی آزمائشیں بھی نہیں رہی. تو بہرحال یہ جیسا دور آتا ہے اسی لیے وہ بعض روایتوں میں, ابو داؤد شریف کی روایت میں حضور صلی اللہ علیہ وسلم نے صحابہ سے فرمایا کہ تم اس وقت دین کے جتنے اجزاء اور جتنی اضافہ, ایک زمانہ آئے گا کہ اس کا دسواں حصہ, اس کا نواں حصہ کوئی کرے گا تو وہ اللہ کے یہاں اسی درجے کا سمجھا جائے گا. تو وہ زمانہ ہے, ضرورت ہے کہ ہم جو ہے اپنے آپ کو لگا لیں. آپ طلبا سے میں خاص طور پر کہتا ہوں, اپنی قدر پہچانو, اپنے آپ کو ضائع اور برباد نہ کرو, اپنے آپ کو برباد نہ کرو. اللہ نے بہت اونچا مقام دیا, بڑا اچھا موقع فراہم فرمایا, بڑی نعمتیں دی, بڑے اسباب عطا فرمائے, سب کچھ آپ کے لیے اللہ نے کر رکھا ہے. بس اب آپ کا کام ہے کہ آپ اپنے آپ کو اس کے اندر لگا دیں. یا مدرسے میں رہ کر یہ جو دوستیاں صحبتیں ادھر ادھر جب تفریحات کا سلسلہ, یہی آپ کو برباد کرنے والا. آج کیا ہو گیا, ایک طالب علم اپنے دوست کی دوستی کے لیے سب قربان کر رہا ہے, مدرسہ چھوڑ رہا ہے, یہ دوستی کئی ہوتی ہے, ہاں مدرسے میں ہیں وہاں تک, پھر جانے کے بعد نہ وہ رہے گا نہ آپ رہیں گے, اور یہ دوستی ہی آپ کا کباڑا کرتی ہے. حضرت شیخ نور اللہ عمر قدو اپنے والد بزرگوار حضرت مولانا یحییٰ صاحب رحمۃ اللہ علیہ کا مقولہ نقل کرتے ہیں کہ طالب علم کتنا ہی ہوشیار کیوں نہ ہو, اگر اس کے اندر جو ہے بیماری ہے عادت اکائی کی دوستیوں کی, تو کچھ حاصل نہیں کر پائے گا. اور کیسا ہی غبی کیوں نہ ہو, خود ذہن کیوں نہ ہو, لیکن اگر دوستی کی عادت نہیں ہے, یکسوئی کے ساتھ اپنے پڑھائی میں لگا ہے, تو انشاءاللہ کچھ نہ کچھ حاصل کر کے جائے گا. اس لیے آپ اپنے آپ کو ان دوستیوں سے دور رکھیں اور اپنے مقصد کو سامنے رکھ کر کے اس مقصد کو حاصل کرنے کے لیے جو طریقہ, وہ بھی سب کتابوں میں لکھا ہوا ہے, وہ بھی کم سے کم ہم آپ میں سے ہر ایک کو, اب تو ہر ایک کے پاس پیسے ہو گئے ہیں, ایسی چھوٹی چھوٹی کتابیں ہمارے بزرگوں کی لکھی ہوئی جس میں علم حاصل کرنے کے لیے کون سے آداب ہمیں برتنے ہیں, کیا کام کرنا ہے, وہ سب ہے. ان کتابوں کو لو, ان کو بار بار پڑھو, اس کے مطابق کرو, انشاءاللہ اللہ تعالیٰ آپ کو بھی نوازیں گے. حقیقت تو یہ ہے کہ اللہ نے یہ موقع عطا فرمایا ہے, زندگی کے مختلف ادوار ہیں, ہر دور کا ایک تقاضا ہوتا ہے. آپ اس وقت پڑھنے پڑھانے یا علم حاصل کرنے کے دور سے گزر رہے ہیں, اس لیے جو کچھ حاصل کرنا ہے اس وقت کر لیجیے, بعد میں جب اس دور سے گزر جائیں گے اور آپ چاہیں گے تو بھی اس کا موقع ملنے والا نہیں ہے. جیسے کھیتی باڑی میں آپ دیکھتے ہیں بیج کے, بیج کو زمین کے اندر ڈالنے کا ایک زمانہ ہوتا ہے, زمین کے اندر ہل چلانے کا ایک زمانہ ہوتا ہے, اس کو پانی پلانے کا ایک زمانہ ہوتا ہے, پیداوار کا ایک زمانہ ہوتا ہے, پیدا شدہ تیار کھیتی کو کاٹ کر کے کھلیان میں لانے کا ایک زمانہ, ہر چیز اپنے اپنے وقت پر ہوتی ہے. آپ کا یہ وقت پڑھائی کا ہے, اس کو غنیمت سمجھ کر اللہ تعالیٰ نے موقع دیا ہے. یہ آپ کے اساتذہ مشفق, آپ کے منتظمین, یہ مشفق ان کی طرف سے آپ کو جو ہدایتیں دی جائیں ان کو بھی غنیمت سمجھو. اللہ نے ایسے مخلص مشفق منتظمین مربی اساتذہ عطا فرمائے کہ آپ کو اپنی غلطیوں پر تبدیل کر کے جو वह इल्म की राह में लगाने की कोशिश भी अल्लाह का इनाम है। इससे बड़ा और इनका आजकल मुसीबत ये हो गई कि ऐसी किसी बात पर गलती पर तंबीह की जाती है तो उस तंबीह पर बुरा मान लेते हैं, या कोई तंबीह के बावजूद जब मानते ना हो और इस सिलसिले में कुछ लाजिम कर दिया जाता है, कोई कानून की शक्ल दे दी जाती है, तो और ज़्यादा तलबा नाराज हो जाते हैं और नऊज़ु बिल्लाह अपने असातिज़ा अपने मुरब्बियों और अपने जो है मुंतज़िमीन को लोग अपना क्या समझते हैं, दुश्मन समझते हैं। नऊज़ु बिल्लाह ये थोड़े दुश्मन हैं, ये दुश्मन हैं। हम बीमार ज़ाहिरी बीमारी में जब होते हैं तो डॉक्टरों के पास जाकर हज़ारों लाखों खर्चा करके डॉक्टरों की पाबंदियों को बर्दाश्त करते हैं और यहाँ हम पर खर्चा किया जाता है और फिर भी वो और वो पाबंदी भी हमारी खैर के लिए, उसको हम जो है बर्दाश्त करने के लिए तैयार हैं। ये बड़ी नादानी की बात है। ज़रूरत है हम समझें कि कौन हमारा दोस्त है और कौन हमारा दुश्मन है, कौन हमारा खैरख्वाह है और कौन हमारा बदख्वाह है। जो आदमी अपने खैरख्वाह और दोस्त अपना बदख्वाह और दुश्मन समझे वो कभी कामयाबी हासिल कर सकता नहीं है। इसलिए आप भी ज़रा अक्ल की अक्ल से काम लें, अपनी गफलत की आँखें खोलें और समझें कि ये वक्त अल्लाह ने जो दिया है वो दोबारा मिलने वाला नहीं है। इसकी तरफ तवज्जो हो। हमारे अकाबिर ने जिस तरह इल्म हासिल किया, गुनाहों से बचने का ख़ास एहतमाम, इस वक्त शहवत के गुनाह, आँखों की बेहतियातियाँ और ज़बान की बेहतियाती, ये बहुत आम हो गई है। ये गुनाह वो हैं, तो कोई भी गुनाह होगा वो गुनाह जो है आपके इल्म के अनवार को ख़त्म कर देगा, सलब कर देगा। गुनाह की खासियत है कि गुनाह इबादात से हासिल होने वाले अनवार को क्या कर लेते हैं, सलब कर लेते हैं, ख़त्म कर देते हैं। ये हमारा तलब इल्म, दुनिया का तलब इल्म अगर तिजारत है और दीन का तलब इल्म इबादत है, सआदत है। ये इबादत का नूर जो है ना, ये बदनिगाही से बदज़बानी से इन गुनाहों से क्या हो जाएगा, ख़त्म हो जाएगा। और ये लघुयात बैठे बैठे मजलिस बाजियाँ, ये जुमा की रातों में क्या होता है हमारे मदारिस में, दो दो तीन तीन चार चार बजे तक तलबा की मजलिसें होती। ये जुमा की रात इसलिए थी, ऐसी बाबरकत रात, और उसको इस तरह जो है लघुयात में और जो है इसमें गुजार दें, क्या होगा फिर इल्म का नूर कैसे हासिल होगा। अपने आप को इन चीज़ों से बहुत ज़्यादा बचाने की ज़रूरत है। और जो बड़ अखलाकियाँ हमारे मदरसों में फैलती हैं ना, अखलाकी खराबियाँ, उसकी भी जड़ और बुनियाद मेरे नज़दीक तो यही मजलिसें ही हैं। सारे सारे जो है क्या कहते हैं बुराइयों के ये क्या कहते हैं बुराइयों के फैसले और बुराइयाँ करने के जो है क्या कहते हैं प्लान मंसूबे, इसी में बनते हैं और इसी में लोगों के अखलाक ख़राब होते हैं। आप अपने आप को इन मजलिसों से बचाइए और जो लोग ऐसे हैं उनको भी कहूँगा अल्लाह वास्ते रहम करो मदरसे पर और मदरसे के आने वाले तलबा के ऊपर। तुम अपनी गलत मजलिसों के ज़रिए से बीसियों तलबा की ज़िंदगियों को बर्बाद करते हो। यही मेरे नज़दीक मेरी तहकीक, मैंने बहुत साल तक जो है तलबा की तरबियत के पीछे लगा रहा, मेरे नज़दीक तो सब खराबियों का जड़ की जड़ यही मजलिसबाजियाँ हैं। इसीलिए इससे आप लोग दूर रहें और अगर जागते हैं तो किताबों में लगे रहें वरना सो जाएं, और ख़ास करके ऐसी बाबरकत रहती और उनमें इस तरह की मजलिसें, उसमें इस तरह की बुराइयाँ, उसी की प्लानिंग, उसी के मनसूबे उसी में होते हैं। अपने आप को इन चीज़ों से बचाओ, जब तक बचाओगे नहीं वहाँ तक इल्म हासिल नहीं होगा और इल्म का नूर और आपके ज़रिए से अल्लाह अल्लाह दीन का काम नहीं लेंगे। अगर चाहते हैं कि दीन का काम अल्लाह लें, आप आगे जाकर अल्लाह के दीन की खिदमत करें, इल्म की खिदमत करें, तो उसके लिए अभी अपने आप को इन चीज़ों से बचाना पड़ेगा। हमारे जिन अकाबिर ने इल्म की खिदमतें की, कारनामे अंजाम दिए, उनकी जिंदगियों को देखो कैसी तकवे वाली, कैसा एहतियात से रहते थे। तो भाई जरा जरा सी बात में अपने आप को शरीयत के खिलाफ चीज करने से क्या करते थे, बचाने। तो अल्लाह ने उनको फिर अपने दीन और इल्म-ए-दीन की खिदमत के लिए कबूल फरमाया, मौका दिया, और उनके जरिए से अल्लाह की बड़ी मखलूक को हिदायत मिली। ये वो लोग हैं जो हिदायत के चिराग हैं, जिनके वजूद सिर्फ इतना दफा होते हैं, और जिन्होंने अपने आप को इस तरह जाहिर किया फिर वो कोई काम अंजाम नहीं दे सके। इतना बड़ा मदरसा, इसमें इतनी सारी, इतने बड़ी रकमें अल्लाह के बंदे देने वाले देते हैं, खर्च करते हैं, किन उम्मीदों पर खर्च करते हैं। हम अपनी गलत रविशों के जरिए से उस पर पानी फेर कर गोया इनकी तमन्नाओं को क्या करें, बर्बाद करें। कल को क़यामत में अल्लाह ताला को हम क्या मुंह दिखाएंगे, ज़रूरत है। अपने तलबा से ज़रूर कहूँगा, अल्लाह वास्ते अपने ऊपर रहम करो, अपनी ज़िंदगियों की कदर पहचानो, और हर लगविया से जितना, मैं नहीं कहता कि 12 बजे, अरे आपसे 12 बजे तक नहीं उठा नहीं जागा जाता तो 11 बजे तक, लेकिन लगविया से अपने आप को, और लगविया से जितना वक्त मिले पढ़ने में, तकरार में, मुताले में, बाकी बस बाकी सर गलत चीज़ों से जितना दूर रहोगे। मैं ये समझता हूँ कि अगर इस तरह भी आपने तलब इल्मी का ज़माना गुजार लिया, अल्लाह की ज़ात से उम्मीद है कि अल्लाह आपसे दीन का काम ज़रूर लेंगे। अल्लाह मुझे आपको सबको इसकी तौफीक और सआदत अता फरमाए। आज हमारे मदरसे इन चीज़ों की वजह से बर्बाद हो रहे हैं। बड़े तलबा जो हैं दौरे के, मिशकात के, पंजुम के, उनको ख़ास तौर पर कहूँगा भाई बच्चों, आप ही का वजूद मदरसे के माहौल को बनाता है। ऊपर की जमातों के तलबा नमाजों के पाबंद, जमात के पाबंद, सफ़ेद के पाबंद, बिरहला के पाबंद, असबा के पाबंद, तकरार के पाबंद, बाखला, छोटे तलबा को तो कुछ कहने की ज़रूरत है ही नहीं, वो तो इनके देखा देखी सब करेंगे। सारी खराबियाँ जो बड़ों से चलती होती है, इसलिए बड़ों को चाहिए उनका वो इरशाद मन सन सुन्नतन हसनतन फलो मना मेला बिहार, कि जिसने कोई अच्छा तरीका जारी किया उसका सवाब, और जो लोग इस पर चलेंगे उसका सवाब। अमन सन सुन्नतन सैयतन वाले मन अमेला बिहार। इसलिए ऊपर की जमात के तलबा से ख़ास तौर पर मैं आज करूँगा कि अपने आप पर भी रहम करो, मदरसे के इन तमाम छोटे बच्चों पर भी रहम करो। आप जैसे बनेंगे इंशाल्लाह नीचे के तलबा को कुछ कहे बगैर ही सब माहौल नेकी का बनता। मदरसे में ऐसा माहौल होना चाहिए नेकी का, तलब और तकरार और मताले का, इल्म का, ये सारे माहौल। माहौल अल्लाह की अजीब व गरीब नेमत है कि हर एक आदमी के लिए उसकी वजह से काम करना क्या हो जाता है, आसान हो जाता है। इसलिए बड़े तलबा इन चीज़ों का अगर अहतमाम करते हैं तो इंशाल्लाह मदरसे का एक माहौल होगा, असातिज़ा के भी हौसले बढ़ेंगे, वो भी खुश होंगे, उनकी दुआएं आपको हासिल होंगी, उनकी तवज्जोहात हासिल होंगी, उनका जी खुश होगा, और खुश दिली के साथ जब वो आपके लिए दिल की गहराइयों से दुआएं करेंगे, हो सकता है उनका कोई जुमला आपकी किस्मत को बना दे। इसलिए इसका अहतमाम करो, अल्लाह हम सबको इसकी तौफीक अता फरमाए। सुभानक अल्लाहुम्मा बिहमदिक व तबारक इस्मुक व तआला जद्दुक व ला इलाहा गैरुक, अल्लाहुम्मा सल्लि व सल्लिम व बारिक अला सय्यिदिना व मौलाना मुहम्मद व अला आलि सय्यिदिना व मौलाना मुहम्मद कमा तुहिब्बु व तरदा بِعَدَدِ مَا تُحِبُّ وَتَرْضَى رَبَّنَا ظَلَمْنَا أَنفُسَنَا وَإِن لَّمْ تَغْفِرْ لَنَا وَتَرْحَمْنَا لَنَكُونَنَّ مِنَ الْخَاسِرِينَ رَبَّنَا اغْفِرْ لَنَا ذُنُوبَنَا وَإِسْرَافَنَا فِي أَمْرِنَا وَثَبِّتْ أَقْدَامَنَا وَانصُرْنَا عَلَى الْقَوْمِ الْكَافِرِينَ يَا اللَّهُ تو ہمارے گناہوں کو معاف فرما، ہماری خطاؤں سے درگزر فرما، تو نے محض اپنے فضل سے اے اللہ، اے اللہ ہماری اے اللہ طلب کے بغیر اے اللہ تو نے اپنے انعام کے طور پر اپنی اپنی جگہوں سے ہمیں نکال کر یہاں تیرے دین کے علم کے حاصل کرنے کے لیے پہنچایا ہے۔ اے اللہ یہ تیرا وہ انعام اور احسان ہے کہ دنیا کی کوئی نعمت اس کا مقابلہ نہیں کر سکتی۔ اے اللہ مزید کرم کرتے ہوئے یہاں کے اوقات کو اے اللہ صحیح طریقے سے گزارتے ہوئے، اے اللہ تیری دی ہوئی صلاحیتوں اور اسباب کو صحیح طریقے سے برتتے ہوئے علم کے حصول میں 100% مکمل طور پر لگے رہنے کی ہمیں توفیق اور سعادت عطا فرما۔ لغویات سے علم کی راہ میں رکاوٹ بننے والی ہر چیز سے اللہ تو ہماری پوری پوری حفاظت فرما۔ اللہ جوانوں کی جوانی کو اپنے دین کے لیے قبول فرما لے۔ اللہ اس وقت اللہ مسلمانوں کو بہت ضرورت ہے تیرے ایسے علماء کی جو دین پر چلنے والے ہوں، بااخلاق ہوں، اللہ جن کے قلوب مزکا اور مصفہ ہوں، جن کا وضو اللہ امت کے لیے رحمت کا اور اللہ امت کے لیے ہدایت کا ذریعہ ہو۔ اللہ ایسے علماء کی بہت ضرورت ہے، ان میں سے ہر ایک کو اللہ ایسی اللہ صلاحیت عطا فرما کر اپنے دین اور علم دین اور ایمان اور اسلام کی اشاعت کے لیے، حفاظت کے لیے، خدمت کے لیے بے انتہا قبول فرما دے۔ اللہ ان میں سے کسی کو ضائع نہ ہونے دے، تیرے اس کرم کا واسطہ جس کرم سے تو نے ان کو یہاں پہنچایا ہے، اب اپنے اس کرم کو مزید اللہ بڑھاتے ہوئے ان میں سے ہر ایک کو توفیق عطا فرما کہ یہاں دیے گئے اس موقع سے فائدہ اٹھا کر اللہ علم حاصل کر کے وہ تیرے دین کی شاعت اور حفاظت میں لگ جائیں۔ اللہ ہر برائی سے، ہر بد اخلاقی سے، علم کی راہ میں رکاوٹ بننے والی ہر گستاخی اور بے ادبی سے اور ہر غلطی سے ان کی پوری پوری حفاظت فرما، اور اب تک جو غلطیاں ہو چکی ہیں اپنے فضل سے معاف فرما دے، اور معاف فرما کر ان کو اے اللہ اپنے دین کا علم سیکھنے کے لیے، اے اللہ اس پر عمل کرنے کے لیے، اس کے تیرے بندوں تک پہنچانے اور پھیلانے کے لیے بے انتہا قبول فرما دے۔ اے اللہ اس ادارے کو، اس مدرسے کو بھی ہر نوع کی ترقیات سے مالا مال فرما، اس کے علمی، اخلاقی، انتظامی، تعلیمی، تربیتی، اسلامی معیار کو بلند سے بلندتر فرما، اس کے قائم کرنے والوں، چلانے والوں، پڑھانے والوں، پڑھنے والوں، تعاون کرنے والوں، تعلق محبت رکھنے والوں سب کو بے انتہا قبول فرما۔ اس مدرسے کی تمام ضروریات کی اپنے خزانۂ غیب سے کفالت فرما، ہر قسم کے شرور، فتن، آفات، بلیات، بکارے، حاسدوں کے حسد، دشمنوں کی دشمناوت، شریوں کی شرارت، بدخواہوں کی بدخواہی اور رشادوانوں کی رشادوانیوں سے اللہ اس ادارے کی پوری پوری حفاظت فرما۔ اللہ ہمارے بیماروں کو صحت کاملہ، عاجلہ، مستمرہ عطا فرما، مقروضوں کے قرضوں کی ادائیگی کی شکلیں پیدا فرما، پریشان حالوں کی پریشانیوں کو دور فرما، حاجت مندوں کی حاجتیں پوری فرما، قید و بند میں محبوسوں کو رہائی نصیب فرما، مقدمات میں محبوسوں کو بری فرما، جو جس مصیبت میں گرفتار ہے اللہ اس سے نجات عطا فرما۔ اللہ اپنے فضل کا معاملہ فرما، تیرے حبیب پاک صلی اللہ علیہ وسلم نے جتنی خیر اور بھلائی تجھ سے مانگی ہمیں اور پوری امت کو عطا فرما، جن شرور اور برائیوں سے بنا چاہیے اس سے ہماری اور پوری امت کی حفاظت فرما۔ اللہ ان طلباء کو قائد حقہ، علوم نافعہ، اعمال صالحہ، اخلاق فاضلہ سے آراستہ فرما، برے اخلاق، برے کردار و گفتار، برے عادات و اطوار، بری صحبتوں، برے ماحول کے برے اثرات اور برے لوگوں کی بری عادتوں کا نشانہ بننے سے ان کی پوری پوری حفاظت فرما، اپنی شان ربوبیت سے ان سب کو اے اللہ تو ان کے والدین اور اساتذہ کی آنکھوں کی ٹھنڈک، ان کے لیے دلوں کا سرور، ان کے لیے صدقہ جاریہ اور ان کی امیدوں سے بڑھ کر کے بنا لے۔ ربنا تقبل منا انک انت السمیع العلیم وتب علینا۔